आशा र निराशाको पिङमा जब म झुलिरहे।
मानिसको जीवन यात्रामा उतार चढावका अनेक आँधीबेहरीहरू निरन्तर आइरहन्छन्। 16 वर्षको कलिले उमेरमा मेरो विवाह भएको थियो। विवाह हुँदा आफ्नै श्रीमती कस्ती होलिन्, राम्री होलिन् कि नराम्री भन्ने चिन्ताभन्दा पनि बाबुले 2 जोर नयाँ सुट भने जस्ता अरू लुगाफाटा र मन परेको जुत्ता किनिदिएकोमा म खुब रमाएको थिएँ। विवाहपछि आफू पढ्नमै व्यस्त भइयो, उच्च शिक्षाका लागि विदेश गइयो, तर श्रीमती चाहिँ आमाको मनपर्ने कान्छी बुहारी भएकाले घर गृहस्थीमा सघाउँथिन्। आमासँगै बसेर उनी बढी धार्मिक पनि भइछन्। त्यसबेला हाम्रो परिवारमा कम उमेरमा नै विवाह गराइदिने चलन थियो, तर श्रीमतीसित खुलेआम प्रेमालाप गर्न चाहिँ असाध्यै गाह्रो। आफ्नै श्रीमतीसित फिल्म हेर्न जानलाई पनि माइती पठाएर ल यो बेलामा फलाना हलमा आइपुग्नु भनेर एक किसिमले भागी भागी सिनेमा हेर्न जानु पर्थ्यो। दिनभरि कलेज जाने, साँझ न्युरोड घुम्ने अनि श्रीमतीसित ख्यालटटा गर्न समय नै नहुने। जब मानिसको कलिलो उमेरमै विवाह हुन्छ, उनीहरू बीच प्रेमको वा मायाको बन्धन केले बाँधेको हुन्छ भन्नै गाह्रो। तर परम्परागत वैदिक संस्कारमा अग्निलाई साक्षी राखी एकचोटि विवाह बन्धनमा बाँधिएपछि प्रेम होस् वा माया, यसको कुनै मतलब रहँदैन। एउटा अत्यन्त गहिरो, भरपर्दो र अदृश्य कर्तव्य र जिम्मेवारी बोधले उनीहरूलाई बाँधेको हुन्छ। सानै उमेरमा बाँधिएको विवाह बन्धनले मेरो मुटुभित्रको श्वेतपत्रमा एक किसिमको कहिले नमेटिने कर्तव्य र जिम्मेवारीको टाँचा लगाएको थियो। तर मेरो सक्रिय जीवनको चञ्चले मन आकाशमा मडारिरहेको बादल जस्तै घरि यता उठ्थ्यो, घरि उता। मन र मस्तिष्कभित्र अनेक रङ्गी बिरङ्गी सपनाहरू सलबलाइरहेका थिए। समयको धारसँगै म नेपाली मन बोकेर संसारका विभिन्न बगैँचाहरूमा पुतली जस्तै उड्न थाले। कर्मको खोजीमा अनेक मर्मस्पर्शी अनुभव गर्दै जीवनको वास्तविकतालाई चाहर्न थाले। जिन्दगीको यात्रामा कहिलेकाहीँ हृदयभित्र सपना र विपनाका ज्वारभाटाहरूले खिचातानी गरिराखेका हुन्छन्। मनमा उठेका निजी स्वार्थका कुरा मानौँ वा हृदयभित्र लुकिराखेका कर्तव्य र जिम्मेवारीका कुरा सुनौँ, बडो गाह्रो छाती र मस्तिष्कको अन्तर्द्वन्द्वलाई सम्हाल्न। मेरो जीवनको लिखित कथामा थुप्रै थुप्रै अलिखित एवं अप्ठ्यारा पानाहरू छन्। सबैको व्याख्या गर्न म सक्दिनँ। हुन त ती सबै अलिखित पानाहरू सुभेक्षा, माया, प्रेम र मित्रताको मसीले कोरिएका छन् बिना शब्दमा। अन्त्य के हुन्छ भनेर थाहा पाएरै सुरु गरिएको हुँदा ती अलिखित पलहरू मार्मिक भएर पनि एक किसिमले सुखान्तमय परिणत भएका थिए। मेरो विश्वासको जलकुण्डमा जतिसुकै तरङ्गहरू आए गए पनि त्यस तालका गहिराई र किनाराहरू सधैँ जस्ताको त्यस्तै रहे। मनको तालमा उर्लेका ती छालहरू ढुङ्गा फ्याँकेर उठेका होइनन्। जिन्दगीमा मैले अहिलेसम्म धन फ्याँकेर मनको तालमा कृत्रिम छालहरू कहिल्यै पनि ल्याइन। वस्तु त प्रकृतिको झोक्काबाट सिर्जना भएका हुन् ती छालहरू। समय सापेक्ष परिवर्तित स्वभावका ती रूपौला र सुनौला छालहरू त्यति नै सत्य छन् जति सत्य छन् मानवीय संवेदना। मनुष्यको अन्तस्करणको सञ्जाल अति झेलिएको र साङ्ली परेको छ माकुराको जालो जस्तो। त्यस्तै छ मेरो जिन्दगी, मिलन र बिछोड, माया र त्यागले पिरोलिएको। कुवाको भ्यागुतो भएर बाँच्न र मर्न सजिलो छ, तर संसारको वास्तविकतासँग खबर लिँदै परिवर्तनशील जिन्दगी बिताउन त्यति सजिलो छैन। सकेसम्म त्यस्ता जन्जालमा फस्दै नफस्नु। फस्ने नै हो भने तब फस्नु जब त्यस चक्रव्यूहबाट निस्कने तागत हुन्छ। यथार्थमा मानवीय विविध पक्षसँग सम्बन्ध गाँस्दै जिन्दगीका मूल्य र मान्यतालाई बुझ्ने हो भने भावनात्मक सञ्जालमा लुकिराखेका अदृश्य पल र अनुभवहरूले धेरै सिकाउँछन्। त्यस्ता अलिखित र अदृश्य पलहरू सत्य भएर पनि असत्य हुन्छन् र असत्य भएर पनि सत्य। तर म भाग्यमानी छु किनकि त्यो मायाको चक्रव्यूहलाई मैले तोड्न सकेँ। जिन्दगीको उकालो लाग्ने बेला कहिलेकाहीँ मानिसलाई थकाइ लाग्छ। चौतारीमा बसेर सुमधुर गीत सुन्न मन लाग्छ, सङ्गीतको धुनमा गुनगुनाउन मन लाग्छ, अनि आँखा चिम्लिएर सपनाको संसारमा हराउन मन लाग्छ। यो अप्राकृतिक होइन। अप्राकृतिक त मानवीय पक्षको वास्तविकतालाई सामना गर्न नसकेर भाग्न खोज्नु हो। वास्तविक जिन्दगी यो पनि होइन कि आफ्नो कर्तव्य र लक्ष्यलाई बिर्सिएर चौतारीमै बसेर सपना देख्ने र आफ्नो कर्तव्यबाट पलायन हुने। जिन्दगी त अगाडि बढ्नका निम्ति हो। जिन्दगीको वास्तविकता के पनि हो भने हामी सधैँ उकालो मात्र लागिरहन्नौँ, एक दिन ओह्रालो लाग्नै पर्छ र आफ्नो अन्तिम लक्ष्यमा पुग्नै पर्छ। ओह्रालो झर्नु अघि उकालो लागेको बेला बितेका मूल्यवान पल र क्षणहरूलाई बिर्सनुपर्ने कुनै आवश्यकता छैन। यसरी बिर्सन खोज्नु मूर्खता हो, तर अतीतका ती क्षणहरूलाई लौरो बनाएर जिन्दगी गुजार्न खोज्नु महामूर्खता हो। क्रियाशील मानिसको जिन्दगी निर्मल आकाश जस्तो हुन्छ। हेर्दा त्यहाँ केही देखिँदैन, तर अदृश्य वायुमण्डलमा सप्तरङ्गहरू लुकिराखेका हुन्छन्। जब उनीहरूको मनमा झरी र वर्षा हुन्छ, उनीहरूको मुखार बिन्दुमा ती रङ्गहरू इन्द्रधनुषको रूपमा प्रकट हुन्छन्। कहिलेकाहीँ म जिन्दगीको इन्द्रधनुषलाई अध्ययन गर्न खोज्छु, मनमा उठेका ज्वारभाटालाई मूल्याङ्कन गर्न खोज्छु, तर म आफू आफैलाई चिन्न सक्दिनँ। कहिलेकाहीँ म आफूलाई बलवान ठान्छु, तर कहिले अति निर्बल। कहिलेकाहीँ म दार्शनिक बन्न पुग्छु, त कहिले बच्चा जस्तो चञ्चल। मेरो जिन्दगीमा अनेक भावविह्वल क्षणहरू आए र गए। मनले भन्छ एउटा कुरा, दिमागले भन्छ अर्कै। एकताका मन र मस्तिष्कको द्वन्द्व मेरो जिन्दगीमा यति लामो समयसम्म चलिरह्यो कि मैले कुनै निर्णय लिनै सकिनँ। जिन्दगीको पिङ कहिले यता कहिले उता झुलिरह्यो। त्यही क्रममा मैले एउटा मर्माहत घटनाको सामना गर्नु पर्यो। आँधीबेहरी आउँदा बत्ती निभेपछि अन्धकार मध्यरातमा अकस्मात बिजुली चम्केर डरलाग्दो गडगडाहटको आवाज आउँदा आत्तिए जस्तो। कहिले गुनासो नपोख्ने मेरी श्रीमती सानो छोरीले एक दिन पिसाब पोलेको र पिसाब अलिकति रगत बगेको कुरा मलाई लाज मानी मानी भनिन्। मैले डाक्टर दलीसँग जताउन लागेँ। भित्र कोठामा 15 मिनट जति जाँचिसकेपछि डाक्टरले मेरो मुखमा सिधा नहेरी, ठिकै छ साकेजी, अहिलेलाई यो औषधि दिइराखौँ, तर तपाईँलाई समय मिल्छ भने एकचोटि विदेशमा जाँच्न लगे पनि हुन्छ भनिन्। म केही छिनका लागि अकमक्क परेँ। मनमा अलिकति डर पनि लाग्यो। मैले श्रीमतीका अगाडि केही कुरै गरिनँ। केही उपचारका कुरा गरेर म घर फर्केँ। उनलाई घरमा पुर्याएर त्यही दिन म फेरि क्लिनिकमा गएँ र डाक्टरलाई सोधेँ, आखिर के भएको? डाक्टरले असजिलो पाराले मलाई भनिन्, कर्णजी, भाउजूलाई क्यान्सर भए जस्तो देखिन्छ। मेरो विचारमा तपाईँले एकचोटि दिल्लीमा लगेर जचाउनु पर्ला। आम एकैचोटि सिरिङ भएर आयो। म मेचमा थचक्कै बसेँ। उभिरहने शक्ति नै भएन ममा। मैले बोल्ने प्रयास गरेँ, तर बोली नै फुटेन। डाक्टरले मलाई एक गिलास पानी दिइन्। पानी पिउन खोजेँ, निल्नै सकिनँ। डाक्टरलाई केही नभनिकन एकछिनपछि म निस्किएँ। गाडीमा चढेर म चक्रपथको चक्कर काटिरहेँ। गाडी चल्दैछ, मेरा हातमा स्टेयरिङ छ, तर म कहाँ पुगेँ र कहाँ जाँदैछु थाहै नै थिएन। श्रीमतीको मलिनो अनुहार मेरा आँखा अगाडि झलझली आइरह्यो। गाडी चलाउँदा चलाउँदै आफ्नो टाउको स्टेयरिङमा ठोक्दै, यो के भएको भने आफूले आफैलाई खोज्न थाले। मन मस्तिष्कको जुन अन्तर्द्वन्द्वले मलाई वर्षौँदेखि सताइरहेको थियो, सानो छोरीको मर्माहत व्यथा पश्चात मेरो मानसपटलबाट यो अन्तर्वेदना धुवा उडे जस्तै उडेर गयो। क्यान्सर भएको शङ्का हुनासाथ मेरी श्रीमतीका सबै गुणहरू मेरो दिमागको पर्दामा एक एक गरी झुल्किन थाले। साँच्चीकै गौप्राणी जस्ती सद्गुणी, धर्मात्मा, कडा शब्द दुई शब्द पनि बोल्न नसक्ने, मुसु मुसु हाँसेर टारिदिने, त्यति सौम्य थिइन् उनी। कहिले अरूको गुनासो नगर्ने, झगडा पनि नगर्ने। कहिलेकाहीँ उनको यस्तो शालीन स्वभाव देखेर म दिक्क पनि हुन्थेँ। लोग्नी स्वास्नी भएपछि कहिलेकाहीँ झगडा पनि गर्नुपर्छ, झगडा गर्नु पनि रमाइलो हुन्छ भनी म भन्थेँ। उनीसँग बितेका घटेका अनेक कुराहरू सम्झदा सम्झदै रातको 8 बज्न थालेछ। म कहाँ जाने, कसरी घर फर्कने? मैले घर आउने हिम्मत नै गर्न सकिनँ। छोराछोरीलाई कसरी के भन्ने? जब मान्छेमाथि अत्यन्त दुःखदायी क्षण आउँछ या वज्रपात पर्छ, त्यसबारेमा परिवारलाई भन्न असाध्य गाह्रो हुने रहेछ। सारा बोझ, सारा दुःख आफू एक्लै बोक्न तयार हुँदो रहेछ मान्छे, तर दुःखको भारी परिवारलाई बोकाउन अत्यन्त गाह्रो हुने रहेछ। आखिर घर गएँ, मनमा ढुङ्गा राखेर, मुखमा कृत्रिम हाँसो लिएर। भोलिपल्ट मनको व्यथा अत्यन्त गाह्रो किसिमले मेरो दाजुलाई भने। छोराहरू सानै थिए, उनीहरूलाई भन्ने त आँटै गरिन। त्यसबेला नेपालमा क्यान्सर रोग पहिचान गर्ने कुनै प्रविधि थिएन। सिटी स्क्यान, रेडियोथेरापी जस्ता कुनै पनि साधन थिएनन्। न त क्यान्सरको उपचार गर्ने विशेषज्ञ नै थिए। हामी उपचारको क्रममा बैङ्कक जाने निधो गऱ्यौँ, तर त्यसबेला चाहिने जति डलर प्राप्त हुँदैन थियो। कि त ब्ल्याकमा किन्नु पर्थ्यो, कि त हुन्डीबाट। मेरी भतिजी बुहारी बिन्दु साक्यलाई साथ लिए श्रीमतीसहित बैङ्ककको समिति भेज अस्पतालमा पुग्यौँ। अस्पताल एकदम राम्रो थियो, 5 तारे होटल जस्तो। भित्र पुग्नासाथ त्यहाँको वातावरण देखेर मनमा आश र विश्वास जाग्यो। अस्पतालमा जाँच्नुपर्ने सबै जचाएँ। अन्तत रोग क्यान्सर नै हो भन्ने ठहर भयो। क्यान्सरले दोस्रो चरण पार गरिसकेको रहेछ। डाक्टरको सल्लाह अनुसार पहिले रेडियोथेरापीबाट सेकाउने अनि पछि पाठेघर चिरफार गरी फ्याँक्ने निर्णय भयो। तर मलाई एउटै डर थियो, मेरी श्रीमतीले क्यान्सर रोग लागेको छ भनी थाहा पाउलिन् भन्ने। मैले र मेरो परिवारले उनलाई क्यान्सर भयो भनेर कहिले भनेनौँ। जहिले पनि सत्य लुकाउने गर्थ्यौँ। डाक्टरलाई पनि यो कुरा नभन्नका निम्ति अनुरोध गर्थ्यौँ। जब नयाँ डाक्टर उनलाई हेर्न आउँथे, हतार हतार पहिले नै क्यान्सरको शब्द ननिकाल्न उनलाई अनुरोध गर्थ्यौँ। श्रीमतीको अगाडि कहिले पनि क्यान्सरको शब्दसम्म पनि उच्चारण गर्नै दिएनौँ। तर मेरो अनुमान छ, उनले आफूलाई ठुलो रोग लाग्यो भनेर थाहा पाइसकेकी थिइन्। कहिलेकाहीँ उनलाई यस्तो पनि लागेको हुनसक्छ, म बाँच्छु र। उनले यसबारे कहिले पनि कुरा गरिनन्। उनलाई एउटै पीर थियो, मलाई दुःख हुन्छ भन्ने। त्यस्तो अप्ठ्यारो घडीमा म भन्दा मेरी श्रीमती नै बहादुर देखिन्। उनले आफ्नो दुःख र पीडा आँसुको रूपमा कहिल्यै झारिनन्। तर उनको तुलनामा म कमजोर थिएँ। जब मलाई असह्य हुन्थ्यो, एउटा बहाना बनाएर सुनसान ठाउँमा गएर रुन थाल्थेँ। आँसुले मेरा आँखा राता भएपछि रातामै आँखा देख्लिन् कि भनेर म मुख धुन जान्थेँ। सानो छोरीको उपचारका लागि बैङ्ककमा हामी झन्डै 1.5 महिना बस्नुपर्ने देखियो। म अत्तालिएँ, किनभने बैङ्कबाट साटेर ल्याएको पैसा, हुन्डीबाट ल्याएको डलर रोग पहिचान गर्दा गर्दै सकिहाल्यो। अब डलर कहाँ ब्ल्याकमा लिन जाने? सम्पूर्ण परिवारबाट टाढा, भाषा नबुझ्ने एउटा अन्जान देशमा कति लामो समय बस्ने? नेपालमै जाउँ कि भारतमा गएर उपचार गरौँ कि भन्ने पनि मनमा लागेको थियो। तर बुहारी बिन्दुले मलाई ठुलो ढाडस दिइन्। आखिर हामीले बैङ्ककमै उपचार गर्ने निर्णय गर्यौँ। सानो छोरीलाई रोगले झन्झन च्याप्दै गयो। आशा र निराशाले मेरो मनलाई छिन्न भिन्न बनायो। कहिले निको होला भन्ने आशा, त कहिले बचाउन सकेला र भन्ने शङ्का। दुःख र कष्टको पर्खाल झन्झन अग्लो अग्लो हुँदै गयो। तर समयअनुसार मन पनि बलियो भएर जाँदो रहेछ। होइन भने मानिस कसरी बाँच्न सक्छ र? जति जति दुःख बढ्छ, त्यति त्यति मन पनि दरिलो भएर आउँदो रहेछ। एक दिन डाक्टरले सानो छोरीको अब धेरै दिन बाँकी छैन भन्ने सङ्केत दिएपछि मलाई उनको हरेक इच्छा परिपूर्ति गर्न मन लाग्यो। तर एकैचोटि भन्दा उनले शङ्का गरिलिन् भनेर मैले एउटा चलाखी गरेँ। सबभन्दा पहिले मैले आफ्नो इच्छा जाहेर गरेर, मलाई नेपालका सबै सहरमा ओबेरायले जस्तै होटेल खोल्न मनपर्छ, तिमीलाई के मनपर्छ भन त भने। उनले मेरो हात समातेर आँखाबाट बरबर आँसु झार्दै भनिन्, धेरै दिन भयो मैले भात नपकाएको। काठमाडौँमा गएर भात पकाएर सबै परिवारलाई खुवाउने इच्छा छ मेरो। मेरो हृदयमा त्यसबेला एउटा असह्य पीडाको ज्वालामुखी उठ्यो र फुट्यो। छाती चिर्ने गरी दुःखको झड्का पर्यो। तर मैले ठुलो प्रयासले आँखाबाट आँसु झर्न भने दिइनँ। त्यसबेला मैले रुवाई कसरी रोकेँ मलाई नै थाहा छैन। मैले उनको आँखा फुस्दै भने, हत लाटी, भात पकाउनु त छँदैछ नि, तिम्रो अरू इच्छा पो सोधेको त मैले। कहीँ जाने इच्छा छ कि केही किन्ने इच्छा छ कि, त्यसो पो सोधेको। मेरी श्रीमती असाध्यै लाज मान्ने मान्छे, यहाँसम्म कि हामी दुई मात्र हुँदा पनि उनले कहिले शिष्टता, शालीनता र भद्रताको सीमारेखा नागिनन्। तर त्यसबेला स्थिति भावुकतामा रूपान्तरित भयो। मेरो हातबाट उनले आफ्नो गाला सुमसुमाउन थालिन्। एउटा हातले मेरो हात कस्दै, अर्को हातले आफ्नो आँसु पुस्दै उनले भनिन्, तिमी असाध्यै चुरोट खान्छौ, चुरोट छोडिदेऊ न। मलाई लाग्यो म मेरी श्रीमतीप्रति अति नै आकर्षित हुँदै गइरहेको छु। 27 वर्षको लामो वैवाहिक जीवनपछि म उनीसित फेरि अर्कै अलौकिक ढङ्गले प्रेम गर्न गइरहेको छु। मेरा आँखामा उनका आन्तरिक लक्षण र गुणहरू सूर्य उदाय झैँ उदाउन थाले। मैले उनलाई आलिङ्गन गर्दै भने, ल म आजैदेखि चुरोट खान्न। हुन त मैले उनलाई धेरैचोटि ढाँटिसकेको थिएँ, धोका पनि दिएको थिएँ, उनलाई दिनुपर्ने इज्जत पनि दिन सकेको थिइनँ। र उनलाई राम्रैसँग थाहा थियो मैले जे भने पनि कहिले त्यो पुरा गर्दिनँ भनेर। तर यसपालि उनलाई विश्वास थियो मेरो वाचामा 100% सत्यता छ भन्ने। उनले मलाई कुनै कसम खुवाइनन्। होइन भने पहिले यसोमा यसो गर्दिनँ भन्यो भने सत्य धरोधर्म भनेर वाचामा बाँध्न खोज्थिन्। तर यसपालि भने मलाई यस्तो कुनै वाचा गराइनन्, मलाई पुरा पत्याइन्, अनन्य विश्वास गरिन् उनले। त्यही दिन साँझ म बैङ्ककको एउटा डिपार्टमेन्ट स्टोर गएर अत्यन्त आकर्षक महँगो सुनौलो चुरोटको 2 कार्टुन किनेर ल्याएँ। सानो छोरी सुती राखेकै खाटमा रुमाल ओछ्याएर चुरोटका सबै बट्टा खोली 200 आकर्षक खिल्लीहरूलाई खन्याएर दुईटै हातले बेसरी पिठो मुछे जस्तै मुछ्न थाले। 200 खिल्ली चुरोटलाई धुलो पिठो पारी मेरा मनभित्रका अन्तरकुन्तरमा लुकेको लवस्तरो तलतलसित मैले कडा सङ्घर्ष गरेँ। मैले प्रण गरेँ, आजैदेखि म एउटा चुरोट पनि पिउँदिनँ। त्योभन्दा पहिले म दिनको 2 प्याकेट चुरोट पिउँथेँ। चुरोट बिना त म लेख्नै सक्दिन थिएँ। तर आज आफ्नी श्रीमतीको बाचामा म बाँधिन चाहेको छु र आजसम्म पनि उनको विश्वासलाई मैले कायमै राखेको छु। चुरोट नपिएर म प्रति उनको स्नेह, प्रेम, माया र प्यार सम्पूर्ण समर्पणको प्रतीकको रूपमा मैले चुरोट जस्तो कुलत त्यागेको छु। चुरोटको दूषित धुवाँ सदाका लागि फालिदिएको छु। त्यस बेला खुसीले सानो छोरी मुस्कुराउन थालिन् र जब उनको अपूर्व खुसीयुक्त अन्तरात्माको आवाज मैले सुने, सम्पूर्ण दुःख मैले एकछिनमै बिर्सेँ। हुन त उनी धेरै दुब्ली भइसकेकी थिइन्, तैपनि उनको चेहरामा एउटा अद्वितीय व्यक्तित्व झल्किरहेको थियो। वास्तवमा उनी अति राम्री आई नै थिइन्। शाक्य समुदायमा उनको सौन्दर्यका बारेमा चर्चा हुन्थ्यो। अन्त्यमा सानो छोरीको स्थिति बिग्रदै गएपछि मैले उनलाई नेपालमा लिएर आएँ। आशले त माया मारिसकेको थियो, तैपनि भारतका विभिन्न हस्पिटलमा जचाउन लगे। आखिर अन्तिम क्षणमा डाक्टरको सल्लाह अनुसार नेपालमै फर्काएँ। बाँच्ने आशै थिएन, तर एउटा चुनौती थियो श्रीमतीलाई कसरी बिना पीडा, बिना वेदना, बिना कष्ट अन्तिम जीवन बिताउन दिने भन्ने। सानो छोरीको क्यान्सर तिग्रामुनि पनि सरिसकेको हुँदा खुट्टा सुन्निएका थिए। दुख्ने त होइन, तर रात रातभर उनलाई खुट्टा कहाँ राखौँ कहाँ राखौँ भनी छटपटी हुने रहेछ। त्यो अवस्थामा उनको खुट्टा मिचिदिएपछि अलि आराम हुने रहेछ। अनि म उनी ननिदाएसम्म खाटमुनि मेचमा बसेर खुट्टा मिचिरहन्थेँ। कहिलेकाहीँ उनी रुन्थिन् आफ्नो लोग्नेलाई खुट्टा मिचाउनु पर्दा। म उनलाई सान्त्वना दिँदै भन्थेँ, हेर तिमीलाई मैले जानी नजानी धेरै दुःख दिइसकेँ। आज म अन्तरात्मा देखिन तिम्रो सेवा गर्न चाहन्छु। हाम्रो कलिलो उमेरमा विवाह भयो, कलिलै उमेरमा बच्चा पायौँ। तर म शिक्षा दीक्षा प्राप्त गर्दै आधुनिक संसारको रेलमा चढेर भौतिकवादको सांसारिक घाटघाटमा पानी पिउँदै गए। परिबन्धले भनौँ वा सांस्कृतिक व्यवस्थाले, उनले गृहस्थीको धर्मकर्म निभाउँदै पारिवारिक जीवन बिताइरहन्। सायद त्यसैले होला उनले कहिले पनि आफ्नो अधिकार खोज्न जानिनन्, अधिकारका निम्ति कहिले सङ्घर्ष गरिनन्, सधैँ कर्तव्य मात्र पालन गरिन्। आफ्नो कर्मप्रतिको अटुट विश्वास र धैर्यले आखिर उनले आफ्नो जीवन लक्ष्य प्राप्त गरिहालिन्। पतिको सम्पूर्ण मन मस्तिष्क उनीप्रति आखिर तम शरण भइहाले। अधिकार खोज्नेले क्षणिक लक्ष्य प्राप्त गर्छ, तर कर्तव्य निभाउनेले अन्तिम लक्ष्य। सानो छोरीको खाटमुनि मेचमा बसेर टाउको खाटमा राखी खुट्टा मिच्दा मिच्दै म अधिकार र कर्तव्यको दार्शनिक लेनदेनबारे सोचिरहन्थेँ। उनी बिस्तारै मेरो टाउको मुनि तकिया राखेर हातका औँलाहरूले मेरो टाउको सुमसुम्याइरहेकी हुन्थिन्। पछि त उनी सुत्नुभन्दा अघि नै म नै सुतिसकेको हुन्थे। पतिव्रता आइमैका लागि सायद योभन्दा अर्को सुखमय क्षण छैन कि। भनाइ नै छ, दुःख जब आउँछ एक्लै आउँदैन। वस्तु त मेरा लागि यो साँचो साबित भयो। त्यही ताका मेरी जेठी छोरी सम्झनालाई गर्भवती अवस्थामा खोकी लाग्यो। छाती अलि दुख्यो भनेर डाक्टर कहाँ जचाउन जाँदा एक्सरेमा कालो दाग देखिएपछि टिबीको शङ्कामा उपचार गराइराखेका थियौँ। तर रोगले झन्झन च्याप्दै लग्यो, छोरीलाई पनि अस्पताल भर्ना गरियो। कस्तो दशा होला, यता श्रीमती बिरामी, अर्कोतर्फ छोरी पनि बिरामी। पछि डाक्टर ईश्वरलाल श्रेष्ठले मलाई बिस्तारै भने, कर्णजी यो टिबी होइन जस्तो छ, यो त क्यान्सर जस्तो छ। यो क्यान्सर बच्चाको नलीबाट आएर आमाको छातीमा सर्छ। त्यस बेला मलाई भगवान्प्रति यति वितृष्णा जाग्यो, मेरो पूजा कोठीमा सजाएर राखेका सबै देवताहरूलाई एक एक गरी फ्याँकु जस्तो भयो। त्यस्तो मर्माहत कुरा म श्रीमतीलाई कसरी भनौँ, जो आफै अर्कै हस्पिटलमा रुग्ण अवस्थामा सहयमा परेकी छिन्। मैले आफूलाई सम्हाल्नै सकिनँ, टाउको दुख्न थाल्यो, सहन नसकेर अल्जोपाम औषधि खान थालेँ। तैपनि मनभित्र जलेको आगो कम भएन। मेरी 80 वर्षकी आमाको काखमा आफ्नो टाउको राखेँ। वेदनाले सहनै नसकेर म बच्चा जस्तो रोएँ। म यति पापी त होइन, मलाई यस्तो दुःख किन भएको आमा? मेरी आमाले एउटा सानो कथा सुनाउँदै भन्नुभयो, हेर बाबु, भगवान्ले तिम्रो दुःख जाँचिरहेका छन्। तिमी त्यो जाँचमा फेल हुनु हुँदैन। हरिश्चन्द्र पनि कति धर्मात्मा थिए, कति दानवीर थिए, तर उनलाई कति दुःख सहनु पर्यो। भगवान्ले यस्तै मान्छेलाई दुःख दिन्छन्। यो दुःख होइन बाबु, यो तिम्रो परीक्षा हो। आमाका यी शब्दले मलाई केही बलियो बनाए। यस्तो बेला रुने होइन, धैर्यले काम गर्नुपर्छ। धैर्य कायम राखेर समय मिलाई आफ्नो श्रीमती र छोरीको जे जति उपचार गर्न सक्छु मैले गर्नुपर्ने कर्तव्य पुरा गर्न कम्मर कसेँ। अब त आँखाबाट आँसु आउन पनि छोडिसकेका थिए। मानो सुकिसकेको थियो ममा भएका सम्पूर्ण आँसुको पोखरी नै। केही समयपछि छोरीको दुःखद देहान्त भयो। आफ्नै छोरीको लाउलाउँ खाउँ खाउँ भन्ने उमेरमै देहान्त भएको सुनेर मेरी श्रीमतीले पनि आफ्नो दुःख रोक्न सकिनन् र 3 महिनापछि मेरी श्रीमतीले पनि आफ्नो प्राण त्यागिन्। यसरी मेरो जीवनको कठोर सङ्घर्षको एउटा पर्दा खस्यो।